قابل احترام بزرگوں، پیارے بھائیوں اور دوستو، اللہ جل جلالہ منوالہ نے ہم سب کو بہت تھوڑے سے زمانے کے لیے اس دنیا میں بھیجا، اور جس اللہ نے ہمیں بھیجا ہے اس اللہ نے ہمیں یہ بتایا ہے کہ یہ آزمائش کی، دھوکے کی، فتنے کی جگہ ہے. یہاں کی ہر چیز عارضی ہے، یہاں کوئی چیز مستقل نہیں ہے. نہ سورج مستقل ہے، نہ چاند مستقل ہے، نہ ستارے مستقل ہے، نہ دریا مستقل ہے، نہ پہاڑ مستقل ہے، نہ یہ انسان مستقل ہے. اور انسان کے قبضے میں جتنی چیزیں ہیں وہ چیزیں مستقل نہیں، یہ سب چیزیں عارضی ہیں. انسان خود عارضی ہے، اس دنیا میں آیا ہے، کب چلے گا اس کو کچھ معلوم نہیں. حق تعالی شانہ نے اس دنیا میں اس انسان کو امتحان کے لیے بھیجا ہے، اور امتحان اس بات کا ہے کہ جہاں سے ہوتا ہے وہ نظر آتا نہیں، اور جو جہاں سے نظر جہاں سے ہوتا ہے وہ نظر آتا نہیں، اور جو نظر آتا ہے وہ ہے نہیں. لیکن اس انسان کے ارد گرد حق تعالی شانہ نے پورے عالم کو اس کا خادم بنا دیا ہے، اور اس کو کہا ہے کہ تو مخدوم ہے، یہ ساری چیزیں تیرے لیے ہیں. خادم کی حیثیت اپنی کچھ نہیں ہوتی، وہ مخدوم جہاں جاتا ہے وہ خادم اس کے پیچھے پیچھے چلتا رہتا ہے. مخدوم جنگل میں تو خادم بھی جنگل میں، مخدوم گھر میں تو خادم بھی گھر میں. تو پوری کائنات جو ہے وہ جب تک ہے جب تک کہ اس کا مخدوم یعنی انسان ہے، اور اس انسان کی ہر چیز عارضی ہے. ہم میں سے ہر ایک کو اپنی پیدائش کی تاریخ تو یاد ہوگی، جنم دن اپنے کو یاد ہے، برتھ پیدائش کی تاریخ ہمیں یاد ہے. لیکن ہم میں سے بڑا آدمی، چاہے ملک کا مالک ہو، چاہے ملک کا صدر ہو، چاہے منسٹر ہو، اور چاہے بڑے سے بڑے عقل کا دعویٰ کرتا ہو، ان میں سے کوئی اپنے جانے کی تاریخ نہیں بتا سکتا کہ میں اس دنیا سے کب جاؤں گا. اور اس کے لیے کوئی زمانہ طے نہیں کہ صاحب بوڑھا بن کے ہی آدمی جائے گا، جوانی میں بھی جائے گا، بڑھاپے میں بھی جائے گا، اور سو سو سال کی عمر ہو جائے گی، رات دن موت مانتا رہے گا اور جائے گا نہیں. اور ہر جانے والا اس دنیا سے خالی ہاتھ جاتا ہے، یہ کہہ. اس لیے میرے بھائی اور دوستو، حق تعالی شانہ نے اس دنیا میں ہمیں کیوں بھیجا ہے، یہ ہمارا بنیادی سوال ہے. سمجھدار آدمی اس کو سوچے گا. آپ اپنے شہر میں رہتے ہیں تو شہر کے کنارے پر صبح کھڑے ہو جائیے، بہت سارے لوگ آ رہے ہوں گے شہر میں. جس آنے والے سے بھی آپ پوچھو گے کہاں سے آئے ہو، جواب بتا دے گا فلاں گاؤں سے، فلاں شہر سے، فلاں صوبے سے، فلاں ملک سے. کیوں آئے ہو وہ فوراً بتا دے گا. اپنے کسی کیس کے سلسلے میں کسی وکیل سے ملنے آیا ہوں، اپنے بیماری کے سلسلے میں کسی ڈاکٹر سے ملنے آیا ہوں، اپنی تجارت کے سلسلے میں کچھ مال خریدنے آیا ہوں، اپنی تجارت کے سلسلے میں کچھ مال کھپانے اور بیچنے کے لیے آیا ہوں، فوراً ہی اس کا جواب ہوگا میں کہاں سے آیا ہوں، کیوں آیا ہوں. تیسرا سوال آپ کا یہ ہو کس کے پاس جانا ہے، وہ فوراً ہی جواب دے دے گا فلاں وکیل کے پاس جانا ہے، فلاں تاجر کے پاس جانا ہے، فلاں ڈاکٹر کے پاس جانا ہے، فلاں رشتہ دار کے پاس جانا ہے. جب سے وہ فوراً تین سوالوں کا جواب دے دے گا. اگر آپ سوال کرو اور اس کا جواب وہ نہیں دیتا ہے، دو مرتبہ کہیں گے تو آپ کا قدم فوراً پیچھے ہٹ جائے گا کہ شاید اس کا دماغ صحیح نہیں. یہی سوال میرا اور آپ کا ہے، ہم اس دنیا میں کہاں سے آئے ہیں، کیوں آئے اور کہاں جانا ہے. یہ تین سوال میرے اور آپ سے ہر ایک سے متعلق ہے. ہم اس دنیا میں کہاں سے آئے، हमारे माँ बाप तो हमें लाए नहीं, माँ बाप ने हमें पैदा नहीं किया है। माँ बाप तो दुनिया में जाहिर होने का जरिया है। अगर माँ के हाथ में या बाप के हाथ में बच्चे को पैदा करना होता तो दुनिया में कोई बच्चा अंधा पैदा नहीं होता। कौन माँ चाहती है मेरा बच्चा अंधा पैदा हो? अगर माँ और बाप के हाथ में होता तो कोई बच्चा लंगड़ा पैदा नहीं होता। कोई माँ नहीं चाहती। मालूम हुआ कि उस माँ और उस बाप के हाथ में नहीं था हमारा पैदा होना, और हमारा भाई या बहन बनना उनके हाथ में नहीं था। हम आए हैं कहीं से, पूरा निजाम चला है, जिन्हें आज पैदा कर दिया हमको। हमारे दुनिया में आने से पहले, इस दुनिया के बनने से 50,000 साल पहले हमारा पूरा निजाम लिखा जा चुका है।
50,000 साल
हमारा क्या नाम रहेगा, हम कहाँ पैदा होंगे, किस घर में पैदा होंगे, हमारी जबान क्या होगी, हम शादी कहाँ करेंगे, हमारे कितने बच्चे होंगे, उन बच्चों के कितने बच्चे होंगे, फुला तारीख की सुबह के नाश्ते में हम क्या खाएंगे, दोपहर को हम क्या खाएंगे, शाम को हम क्या खाएंगे, पूरा निजाम सेट किया गया है। यूं ही हमको बेकार बनाया नहीं गया है। बाई चांस हम नहीं आए, आ गए यूं ही, पूरा निजाम हमारा बना है। और वो निजाम इतना मजबूत बना है कि एक इंच उसकी जगह से हट नहीं सकता। जो दाना हमारी किस्मत में लिखा है, पूरी दुनिया मिलकर एक दाना हमारा कम नहीं कर सकती, इतना मजबूत निजाम है। मलिकुल मौत की भी हिम्मत नहीं है कि हमारी किस्मत का एक दाना बाकी हो और वो हम पर हाथ डाले। पूरे निजाम के साथ हम इस दुनिया में आए और उसी एतबार से हम चलेंगे। जो खाना वो पहले लिखा जा चुका है वही खाएंगे हम। जहां शादी के है वही रहेंगे। वो पूरा निजाम अल्लाह की तरफ से। अब इस दुनिया में अल्लाह जल जलालो मनवा लोगों ने भेजा है कि इस दुनिया की जिंदगी की हर चीज अल्लाह की तरफ से, हर चीज। बोलने की ताकत उसकी दी हुई है। लैंग्वेज जो है, जिस लैंग्वेज में हम बोल रहे हैं वो लैंग्वेज हमारी अपनी चॉइस नहीं है। उसने जो हमारे लिए तय की है वही लैंग्वेज हम बोलेंगे। उसने जिस मुल्क में हमारा पैदा पीना होना तय किया है उसी जगह हम पैदा होंगे। जिस घराने में तय किया है उसी घराने में हम पैदा होंगे। एक चीज जरा भी आगे पीछे नहीं हो सकती, उसका पूरा निजाम है। और हमारे बस में कुछ नहीं है, न हमसे पूछा गया है। इस दुनिया में आने से पहले हमसे ये नहीं पूछा गया कि दुनिया में जाना चाहते हो या नहीं जाना चाहते। हमें ये नहीं पूछा गया कौन सी जबान चाहिए तुमको, अरबी चाहिए, इंग्लिश चाहिए, फ्रांसीसी चाहिए, डच चाहिए, हिंदी चाहिए, पंजाबी चाहिए, बंगाली चाहिए, हमसे नहीं पूछा गया। कौन सा कलर चाहिए, हमसे नहीं पूछा गया। उसमें से हम में से किसी की नहीं चाहिए। वो रब ने जिसके लिए जो मुनासिब समझा वही दिया।
बेशक बेशक।
अब इस दुनिया की जिंदगी में इंसान को थोड़ा सा अख्तियार दे दिया है, हमन शाह फल युमिन वमन शाह फल यकफुर, कि अपनी जिंदगी पर मेहनत करके अपने आप को बनाकर या तो जन्नत हासिल करे या अपने आप को बना करके हमेशा के लिए जहन्नम के हवाले हो जाए। बस इतना अख्तियार है, हिम्मा शाह करो हिम्मा कब होगा। रहा मसला दुनिया का, दुनिया की हाजात उसने पैदा की है और इन हाजात का इंतजाम भी उसने किया है। हमारी करने से कुछ नहीं होता, खाली हम दावे ही करते हैं। हमारे बस में कोई चीज नहीं है, सब दावे हैं इंसानों के। ये मेरा है, 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 सिर्फ दावे हैं। ये जमीन जिस पर मैं और आप बैठे, इस जमीन पर आज किसी की मिलियत होगी वो कहेगा मेरे नाम है। आज से 50 साल पहले कोई और कह रहा था मेरी है, उससे 50 साल पहले कोई और कह रहा था मेरी है, उससे 50 साल पहले कोई और कह रहा था ये जमीन मेरी है, उससे 50 साल पहले कोई और कह रहा था ये जमीन मेरी है। जब से दुनिया बनी है और यहां आबादी हुई है उस वक्त से कहने वाले आते रहे हैं मेरी है, मेरी है, मेरी है, मेरी है, वो शब्द है, जमीन उसी जगह जहां की वहीं पड़ी हुई। जमीन वही दावेदार बदलते रहते हैं, उसी के लिए लड़ाइया करते हैं, उसी के लिए दोस्तियां करते हैं, उसी के लिए एक ईंच तू न ली तो मैं तेरा तेरा खून कर दूंगा, कहने वाले कहते रहे। ये जमीन का मसला है भाई, अगर तेरे को चाहिए तो चल मैं दे देता हूं, लेकिन वो सब अच्छे अखलाक वाले भी दुनिया में आए, उन्होंने अपने अखलाक का मुजाहरा किया और सवाब कमाते वो भी चले गए, जमीन यहां पर ही रही। और इस जमीन के लिए भाइयों के गले को काटा गया हो अगर किसी जमाने में, तो वो सकावत और बदबख्ती हासिल करके दुनिया से चला गया, जमीन यही पड़ी। ये चंद रोजा जिंदगी थी, किसी के पास नहीं रहती, ये इम्तिहान है, ये जाएगी, किसी के पास रही नहीं है, किसी के पास रहेगी। अब इस दुनिया की जिंदगी में इंसान पर अल्लाह ने मुख्तलिफ मराहिल रखे। कल बच्चा था, मोहताज था, लड़का बना, चलता फिरता हुआ, कूदता हुआ, लड़के से फिर जवान बना, दौर आएंगे, चलता रहेगा, एक दौर पर बाकी नहीं रहेगा, हमेशा के लिए बच्चा नहीं रहेगा, हमेशा के लिए लड़का नहीं रहेगा, हमेशा के लिए जवान नहीं रहेगा, हमेशा के लिए अधेड़ नहीं रहेगा, हमेशा के लिए बूढ़ा नहीं रहेगा, दौर बदलते रहेंगे। और जो गया हाथ से दौर, उसे वापस नहीं ला सकता, पूरी दुनिया का खजाना दे दे, अपनी जवानी वापस नहीं ला सकता, अपनी सेहत को वापस नहीं ला सकता, इसके हाथ में कुछ नहीं। अब यहाँ दो हाल है, जिस हाल जो हाल किस इंसान पर आया, उस हाल में अपनी मर्जी से चले या अल्लाह की मर्जी से चले, हर एक पर हाल आएगा। अपनी मर्जी से चलेगा भुगतेगा, आज नहीं कल भुगतेगा। अल्लाह की मर्जी से चला, जरूरत पूरी हो जाएगी, लेकिन हमें आखिरत में इसका इनाम पाएगा। ये दुनिया की जिंदगी है दोस्तों, आ रही है जा रही है, आ रही है जा रही है, किसी को करार नहीं है। आज जवानी है, पत्थर पर लात मारता है तो घड़ा कर देता है, लेकिन ये जवानी बाकी नहीं रहती, कुछ सालों के बाद बूढ़ा हो जाएगा कि वही वो तो बहुत बड़े पत्थर पर लात मार करके घड़ा करता था, एक कंकर आ जाएगा पांव के नीचे तो बैलेंस जो होगा वही गिर पड़ेगा। जवानी बाकी रहती है, न बचपना बाकी रहता है, न जिंदगी बाकी रहती है, लेकिन फरमाया कई सुमंदान नस्त हुआ हमें लड़े माँ बाद मौत। समझदार आदमी वो है जो अपने आप को कंट्रोल में रखे, कंट्रोल में रखे, और कंट्रोल के लिए कुछ नहीं है, एक ही तरीका है, जिस तरीके में हर ताला शाहों ने नजात को छुपाया है कुछ इंसानों की, इसके अलावा दुनिया में जितने तरीके हैं वो सब मौजूद है, एक ही तरीका है, एक ही रास्ता है, एक ही दामन है, तो उस दामन को जिसने पकड़ा वो निजात पा गया है, और वो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ाते गिरामी, जिसने अपनी जिंदगी को मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी के अखबार से ढाला, अमीर है तो, गरीब है तो, हाकिम है तो, महकूम है तो, मर्द है तो, औरत है तो, काला है तो, गोरा है तो, अरबी है तो, अजमी है तो, कोई भी है, जिसने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के तरीके पर अपने को चलाया वो कामयाब। और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का तरीका ही चलेगा,
बेशक
इसके अलावा जितने तरीके दुनिया में आते रहे हैं और जाते रहे सब खत्म हो जाएंगे। बरकत एक ही तरीके में है और वो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का तरीका है। नजात, सुकून, राहत सब एक ही तरीके में, इसके अलावा जितने कौमी तरीके वो सारे कौमी तरीके खत्म होने वाले हैं, और उन कौमी तरीकों के पीछे दिल लगे चाहे कोई भी, कोई भी, एक ही तरीका। और अल्लाह के वही तरीका चलेगा। सरकार मान लो जिसे मैं कहा करता हूं, सरकार मान्य जो चीज होती है वो चलती है। मैं मिसाल दिया करता हूं, आपके बच्चे की शादी है, आपने कंकोत्री छपवाई, वो कंकोत्री 250 रुपए की है, उसके ऊपर का कवर जो है वो 250 रुपए का है, 500 रुपए की कंकोत्री है आपकी, आपकी अपनी है, लेकिन उस कंकोत्री पर आप यहां से अहमदाबाद में आपका कोई रिश्तेदार रहता है उसका पदनाम लिख करके उसको पोस्ट ऑफिस के डिब्बे में लेटर बॉक्स में आप डालो, क्या ये आपकी कंकोत्री जाएगी? बोलो बोलो, नहीं जाएगी। 500 रुपए इस पर लगाए, नहीं जाएगी। इसके मुकाबले में एक अंतर्देशीय आदमी यहां पड़ा हुआ है, बहुत दिनों का पड़ा हुआ है, तेल के डब्बे लगे हैं, उसके ऊपर मिट्टी लगी है, गर्द गुबार लगा है, उस अंतर्देशीय पर आपने लिखा, उस पर पता दिया, और आपका कोई दोस्त कलकत्ता रहता है, कलकत्ता का एड्रेस दिया और इसको लेटर बॉक्स में डाला, जाएगा?
जाएगा।
बोलो,
सरकार
कुछ रुपयों का है, वो 500 रुपए का है, वो नहीं जाएगा। क्यों? तो सरकार मान्य नहीं है, ये अंतर्देशी सरकार मान्य है, ये पूरे मुल्क को चीरता हुआ कलकत्ता पहुंचे। यहाँ अल्लाह की यहाँ मंजूर शुदा एक ही तरीका है, और वो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। इसलिए जिंदगी में इंसान पर मुख्तलिफ मराहिल आते हैं, कभी बेटा होता है, कभी भाई होता है, कभी शौहर होता है, कभी बाप बनता है, कभी दादा होता है, कभी नाना बनता है, मुख्तलिफ मराहिल आते हैं। इन सारे मराहिल में ये इसके इसके चलने का अंदाज क्या है? कौन है इसका इमाम? ये बेटा था तो इसका इमाम कौन था? ये बाप बना तो इसका इमाम कौन है? ये दादा बना तो इसका इमाम कौन है? अगर इसके इमाम मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है, हर हाल में ये कामयाब है, बेटा बन के भी कामयाब है, बाप बन के भी कामयाब है, दादा नाना बन के भी कामयाब है, गरीब बनकर भी कामयाब है, अमीर बनकर कामयाब। और अगर इसने अपनी ख्वाहिशात को अपना बनाया है बड़ा, मेरे जी में जो आए करो, तो फिर ये अपने अपने बचपन में नाकाम, अपनी जवानी में नाकाम, अपने बुढ़ापे में नाकाम, अपनी दुनिया में नाकाम, और हमेशा के लिए आखिरत में बर्बाद हो जाए। इसलिए अल्लाह ने मुख्तलिफ मौके रखे हैं। 24 घंटे हम गुजर रहे हैं, सुबह उठते हैं तो उठने का तरीका हमारा क्या है, नाश्ता करते हैं क्या तरीका है, दोपहर का खाना खाते हैं क्या तरीका है, गुसल करते हैं क्या तरीका है, कपड़े पहनते हैं क्या तरीका है, दर्जी से कपड़े सिलाते हैं क्या तरीका है, कपड़ा खरीदते हैं क्या तरीका है। 24 घंटे गुजर रहा है, इसमें एक है शादी करते हैं क्या तरीका है, शादी को क्या समझ के करते हैं, पहली बुनियादी चीज ये कि शादी को करना है एक तो ख्वाहिश के लिए, और एक है शादी कि चूंकि अल्लाह का अम्र है, अल्लाह का हुक्म है, दोनों चीज है। ख्वाहिशात के लिए कर रहा है तो शादी को अपनी मर्जी से करेगा, निकाह भी अपनी मर्जी से करेगा, रुख्सती भी अपनी मर्जी से करेगा, वलीमा भी, इसका अपना इसका माबूद तो इसने अपनी जात को बनाया, मेरे जिम्मे जो आए करो। पहली चीज ये होगी जो शादी में से बरकत खींच ली जाएगी, उसकी जान निकल जाएगी। शादी का जान क्या है, निकाह की जान क्या है? कुरान ने निकाह के मकासिद में से क्या बताया? दाद भी निकाह क्यों करता है, کہ تسکنو الیہا, کہ ایک لڑکا اکیلا اسی حال میں مر گیا, جس کی کوئی آگے کوئی تذکرہ نہیں, ختم ہو گیا, چکر میں بے چینی ہوئی. نکاح کی بنیاد یہ ہے کہ ایک لڑکے لڑکی کو شریعت کے مطابق جوڑ دیا, اب اللہ پاک ان کے آپس میں محبت اور رحمت کو پیدا کر دیتے ہیں. اور سب سے بڑی چیز آدمی پوری دنیا کا تھکا ہوا, پوری دنیا کا تھکا ہوا پریشان حال اپنے گھر کے جھوپڑے میں اپنی گھر والی کے پاس آئے گا تو قرآن کہہ رہا ہے یہ تسکن الیہا, آدمی کو وہاں سکون ملے گا. اسی طریقے سے بچی جب اپنے گھر جائے گی تو وہی جگہ ہے جہاں اس کو سکون ملے. جب اس نکاح کو خواہشات کے لیے اللہ کے عوامل کو توڑ کر کیا جاتا ہے تو پہلی چیز جو ہوتی ہے وہ یہ ہوتی ہے کہ تقوی زندگی میں نہیں ہوتا, اور تقوی زندگی میں نہیں ہوتا تو آپس میں حقوق برباد ہوتے ہیں. شوہر بیوی کے حق کو نہیں جانتا, بیوی شوہر کے حق کو نہیں جانتا. شوہر بیوی کے حقوق کو پائمال کرتا ہے اور بیوی شوہر کے حقوق کو پائمال کرتا ہے, اور جہاں حقوق پائمال ہوتے ہیں وہاں زندگیوں میں بربادی آتی ہے. یہ پوری دنیا میں جو فسادات ہو رہے ہیں ان فسادات کی بنیاد حقوق کا نہ دینا ہے. پہلی چیز یہ جانور نہیں ہے, انسان ہے. نکاح کے حق ہے, میاں کا حق بیوی پر ہے, بیوی کا حق میاں پر ہے. اب بنیاد ہے کہ بھائی جیسے نماز میں کیوں پڑھتا ہوں, اللہ کا حکم ہے. روزہ کیوں رکھتا ہوں, اللہ کا حکم ہے. حج کیوں کرتا ہوں, اللہ کا حکم ہے. اسی طریقے سے نکاح اللہ کا حکم ہے. جہاں دھوکہ ہوتا ہے آدمی کو وہاں سے کہ آدمی نکاح کو اپنی قومی چیز سمجھتا ہے, اپنی خواہشات کی چیز سمجھتا ہے, دھوکہ وہاں سے ہو جاتا ہے. حالانکہ نکاح عبادت ہے, نکاح عبادت ہے, نکاح عبادت ہے. اس نکاح کو آدھا ایمان کہا گیا ہے. نکاح آدھا ایمان, نکاح کے ثواب ہے. یہ عبادت میں آدمی داخل ہوتا ہے. اور میں ایک بات عرض کیا کرتا ہوں, شاید دنیا میں سب سے لمبی عبادت جو ہے وہ نکاح ہے. نماز کی نیت باندھتا ہے 15 منٹ, 20 منٹ, 25 منٹ, 1 گھنٹہ, آدھا گھنٹہ کے بعد آدمی سلام پھیر دیتا ہے, اس عبادت سے باہر آ جاتا ہے. روزہ رکھتا ہے صبح صادق سے, اگر گرمیوں کا روزہ ہے 15 گھنٹے کا روزہ رکھے گا, 15 گھنٹے کے بعد بھی افطار کرے گا, بھائی روزے سے باہر آ گیا, عبادت پوری ہو گئی. آج ذوالحج کو احرام باندھا, 12-13 کو طواف زیارت کے بعد اس کا احرام پورا ہو جائے گا. ہر عبادت, جتنی بھی عبادتیں ہیں, کوئی 4 گھنٹے میں, کوئی 15 گھنٹے میں, کوئی 2 دن میں, کوئی 3 دن میں پوری ہو جاتی ہے, ختم ہو, پوری ہو. نکاح ایک ایسی عبادت ہے کہ جو آدمی عام طور پر جوانی میں داخل ہوتا ہے اور موت کی بارڈر پر اس کی یہ عبادت پوری ہوتی ہے. عبادت ہے, عبادت آدمی نہیں سمجھتا تو نئی نئی چیزیں لاتا ہے, اس کو پھر قومی چیز سمجھتا ہے. پہلا تصور یہ, باطل نے ہمیں وہاں ڈال دیا. عبادت میں قومیت نہیں ہوتی, عبادت میں ملکیت نہیں ہوتی, عبادت میں قبائلیت نہیں ہوتی. کیوں بھائی, مومنوں کی نماز اور میمنوں کی نماز الگ ہے کہ ایک ہے؟ ارے سنو بتاؤ, ہندوستان والوں کی اور عربستان والوں کی نماز ایک ہے کہ الگ ہے؟ امریکہ والوں کی اور افریقہ والوں کی ایک ہے کہ الگ ہے؟ کیوں, عبادت ہے, یہ عبادت ہے. تو نماز دنیا میں کہیں بھی جاؤ گے نماز تو ایک ہی ہوگی, عبادت ہے رب کی عبادت ہے. روزے کا ایک ہی طریقہ ہوگا, صبح صادق پر شروع کرو, غروب آفتاب پر ختم کرو, چاہے دنیا کے کسی حصے میں چلے جاؤ. صبح صادق پر غروب, چاہے وقت میں بہت تبدیلی ہو. آج کل یہ ممالک جو ہمارے یہ علاقے ہیں ان سارے علاقوں میں بہت بڑا لمبا دن اور بہت سخت گرمی کا دن ہے رمضان کا, لیکن یہی مئی جون آسٹریلیا میں چلے جاؤ تو سب سے زیادہ سرد اور ٹھنڈا جو مہینہ ہے وہ مئی جون کا ہے, اور سب سے چھوٹا دن جو ہے وہ مئی جون کا ہے آسٹریلیا میں. لیکن وہ بھی ایسا ہے, روزہ وہاں اسی وقت رکھتے ہیں. حج سب کا ایک ہی, ایسے نکاح ایک ہی ہے, اس کا طریقہ عبادت ہے, اس کا طریقہ ایک ہے, اور وہ طریقہ وہ ہے جو محمد رسول اللہ صلی اللہ علیہ وسلم نے دیا. اس عبادت کے اس کے طور طریقے کے اثرات ہوتے ہیں, سنت طریقے پر کرتا ہے, نکاح میں برکت آتی ہے, جوڑے میں جوڑ پیدا ہوتا ہے, خاندانوں میں محبتیں پیدا ہوتی ہیں, اور اب تعالیٰ شاہ ہو اولاد صالح اور دین کی خدمت کرنے والے اور ماں باپوں کی آنکھوں کی ٹھنڈک جیسے اولاد خدا دیتے ہیں. اور اس کی ابتدا میں اگر اللہ کے حکموں کو توڑا گیا ہے تو پھر یہیں سے برکت اس میں سے کھینچ لی جاتی ہے, بے برکت آنی شروع ہو جاتی ہے. کچھ دنوں کی بعد میاں بیوی میں وہ تعلق نہیں رہتا, زندگی گزرتی ہے اور پھر پتا نہیں کیا کیا ہو. اس لیے یہ محنت ہے دعوت کہ پہلے ہم سنتوں کو سمجھے, نبی کے طریقے کو سمجھے, اور اللہ کی راہ میں نکل نکل کر کے اپنے اندر میں سنت پر چلنے کی طاقت پیدا کرے. جب اس کو کریں گے زندگی رحمت بنے گی, اور زندگی میں گزارنے کے جو 70-80 سال جتنے بھی اللہ نے دیے ہیں اس کے ایک ایک موقع پر اللہ کے عوامر کو پورا کرے. کرو گے بھائی, اللہ ہم سب کے لیے آسان فرمائے. اب اطمینان سے بیٹھے رہو, یہ نکاح جو ہے یہ ہمارے اپنے بھائیوں کے ہیں, ہمارے اپنے بچوں کے. مسلمان کی خوشی میں شریک ہونا یہ مسلمان کا حق ہے, اطمینان سے بیٹھے رہو. نکاح جب پورے ہو جائے پھر اپنی ضرورتوں کو پوری کر لیں.